आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम प्रस्तुता म रवि, यो समय तपाईँको साथमा छु। तपाईँकै आफ्नै प्रिय कार्यक्रम आशाको बाणीमा यहाँलाई हामी न्यानो स्वागत गर्दछौ। आउनु श्रोता, यो मधुर भजन सँगै हामी हाम्रो मुख्य कार्यक्रम तर्फ लागौ।
का तारा
आजको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोता साथी, न्यानो अभिवादन साथ म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत पुनः तपाईँहरूको बिचमा उपस्थित भएको छु। श्रोता, तपाईँले हाम्रा कार्यक्रमहरू नियमित रूपमा सुन्दै हुनुहुन्छ र परमेश्वरका प्रशस्त आशिषहरू प्राप्त गर्दै हुनुहुन्छ। श्रोता साथी, आउनुहोस् तपाईँ हामी केही समय आज पनि परमेश्वर सँगसँगै बिताउँ। आजको प्रस्तुतिलाई पस गर्नुभन्दा पहिले आउनुहोस्, म परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछु। जीवे जिउँदो महान् दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरू लागि। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु, यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरूले प्रभु तपाईँको ज्योतिलाई देख्न सकुन्, तपाईँको राज्यमा आउन्। सबै बिन्ती प्रभु यीशुको नाममा, आमेन। श्रोता साथी, साँझ पर्न लागेको हुन्छ। यसुले आफ्नो चेला पत्रुस, याकुब र यौहन्नालाई आफू नजिक बोलाउनुहुन्छ र उनीहरूलाई आफूसँग पर लानुहुन्छ। अप्ठ्यारो बाटो र सुनसार पहाडतिर उहाँ लानुहुन्छ, सँगसँगै जानुहुन्छ। अस्ताउन आँटेको सूर्यको प्रकाशले हिमाल र पहाडका टाकुरालाई चुमिरहेका हुन्छ र सूर्यको प्रकाश क्रमशः कमजोर हुँदै गएको स्वत देख्न सकिन्छ। तुरुन्तै ती पहाड, हिमाल र उपत्यका अन्धकारमय हुन्छ, किनकि दक्षिण दिशामा गएर सूर्य अस्ताइसकेको देखिन्छ। त्यसपछि ती डाँडा र एकान्त पहाडहरूमा यात्रा गर्ने यात्रीहरू छामछुम गर्दै जसरी तसरी अगाडि बढ्दै हुन्छ। उनीहरूबाट अलि पर गएर उहाँले भन्नुहुन्छ, अब तिमीहरू एक्लै हुनेछौ। बडो क्रन्दन साथ आफ्नो आँखाबाट आँसुको धारा खसाल्दै उहाँ रुनुहुन्छ, अथवा प्रभु यीशु रुनुहुन्छ। उहाँले मानिस जातिको तर्फबाट उनीहरूलाई शक्ति र सामर्थ्य प्राप्त होस् भनी प्रार्थना गर्नुहुन्छ। उहाँ मात्रै सर्वशक्तिमान हुनुहुन्छ जसले आफ्ना जनहरूको भविष्यलाई देख्नुहुन्छ र आफ्नो हृदय चेलाहरूको निम्ति उनीहरूलाई शक्ति प्राप्त होस्, अन्धकारमाथि उनीहरूले विजय प्राप्त गरोस् भनेर प्रार्थना गरिरहनुहुन्छ। पवित्र धर्मशास्त्र बाइबलको हिब्रू 5:7 यसो आफ्नो शारीरिक जीवनमा हुनुहुँदा उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेलाई उहाँले बडो क्रन्दन र आँसु रहे सहित प्रार्थना चढाउनु भयो अनि आफ्नो पूर्ण समर्पणताको बारे कारणले उहाँको प्रार्थना र नम्र निवेदन सुनियो भनेर लेखिएको छ। सुरुमा चेलाहरूले भक्तिपूर्वक उहाँसँग प्रार्थनामा एक भए, सबै किसिमका चिन्ता र फिक्रीबाट उनीहरू माथि उठे, तर केही समयपछि उनीहरू निन्द्रामा परे भनेर लेखिएको छ। यसुले उनीहरूलाई आफ्नो कष्ट भन्नुभयो, उहाँले उनीहरूलाई आफ्नो साथमा लिएर एकान्तमा जानुभयो ताकि उनीहरू पनि उहाँसँग प्रार्थनामा एक हुन सकुन्। मुक्तिदाताले आफ्नो चेलाहरूको निधाउरो अनुहार हेर्नुभयो, त्यही अनुहारमा उहाँ ज्योति देख्न चाहनुहुन्थ्यो। उनीहरूका चिन्ता फिक्रीलाई भरोसामा परिवर्तन गर्न उहाँ चाहनुहुन्थ्यो, किनकि उनीहरूको विश्वास त्यत्तिकै जाने छैन भने उनीहरूले बुझुन् भन्ने उहाँको चाहना थियो। उहाँको प्रार्थनाको बोझ भनेको उनीहरूले उहाँलाई चिन्न सकुन्, भरोसा गर्न सकुन्, बुझ्न सकुन्, किनकि उहाँ आफ्नो पितासँग हुनुहुन्थ्यो। यो संसार बन्नुभन्दा पहिले उहाँको राज्य मानवीय आँखाले देख्न सकुन्, ताकि उहाँका चेलाहरूले उहाँको राज्यलाई देखेर आफू विश्वासमा दर हुन सकुन् भन्ने उहाँको इच्छा थियो। त्यसैले येशूले उनीहरूको निम्ति प्रार्थना चढाउनु भयो ताकि उनीहरू गवाही हुन सकुन्। कसको निम्ति भन्दा संसारको निम्ति। उहाँको मृत्यु मुक्तिको योजनाको एक भाग थियो भनेर उनीहरूले बुझ्न सकुन् वा सारा संसारले बुझ्न सकुन्। श्रोता साथी, येशूले यो बेला गर्नुभएको प्रार्थना एकदम दह्रो थियो, कठोर थियो। जब उहाँ ढुङ्गेनी जमिनमा एकान्त ठाउँमा घुँडा टेकेर प्रार्थना गरिरहनुभएको थियो, अचानक स्वर्ग उक्रियो, परमेश्वरको सहरको सुन्दर ढोका खोलियो, पवित्र किरणहरू माथिबाट झरेर पहाडमा परे, मानवीय स्वरूप र माथिबाट महिमा बर्सियो र क्रिस्ट परमेश्वर जस्तै भएर चम्कनु भयो, आत्माको क्रन्दन माथि गयो। यसै सन्दर्भमा पवित्र धर्मशास्त्र बाइबलको लुका 3:21-22 यसरी लेखिएका छन्, जब सबै मानिसहरूले बत्तीसमा लिए अनि येशूले पनि बत्तीसमा लिएर प्रार्थना गरिरहनु भएको थियो, तब स्वर्ग उग्रियो र पवित्र आत्मा शारीरिक रूपमा ढुकुर जस्तै उहाँमाथि ओर्लनु भयो अनि स्वर्गबाट यस्तो आवाज आयो, तिमी मेरा प्रिय पुत्र हो, तिमीसँग म प्रसन्न छु। श्रोत साथी, विनम्रतापूर्वक साधारण भाषामा इमान्दारी भएर गरिएका प्रार्थनाहरू स्वर्गमा प्रस्तुत हुन्छ। जसरी क्रिस्टले गर्नुभयो जब उहाँको बत्तिसमा भयो, उहाँको प्रार्थनाले स्वर्ग उघारिन्छ र त्यसले स्पष्ट देखाउँछ कि हामी पनि परमेश्वरसँग एक भएर इमान्दारपूर्वक प्रार्थना गर्यौँ भने, त्यसले स्पष्ट देखाउँछ कि हामीले पनि परमेश्वरसँग एक भएर इमान्दारपूर्वक प्रार्थना गर्यौँ भने हाम्रो बिन्ती सुनिनेछ। क्रिस्ट परमेश्वर हुँदाहुँदै मानवीय स्वरूप धारण गर्नुभयो, तर पनि उहाँको परमेश्वरसँगको सम्बन्ध अत्यन्तै नजिक थियो। उहाँले मानवतालाई दैवीय स्वभावले जोड्नुभयो ताकि हामी पनि दैवीय स्वभावसँग सहभागी हुन सकौँ र संसारको खराबबाट टाढा रहन सकौँ। क्रिस्ट हाम्रो निम्ति सबै कुरामा उदाहरण हुनुहुन्छ। उहाँको प्रार्थनाको प्रत्युत्तरमा स्वर्ग खोलियो, परमेश्वरको आत्मा ढुकुरको रूपमा आउनुभयो, परमेश्वरको पवित्र आत्माले मानिसहरूसँग कुराकानी गर्नुहुन्छ। जब हामीले आफ्ना हृदयलाई विनम्र तुल्याउँछौँ र उहाँको इच्छा अनुसार हिँड्न हामी राजी हुन्छौँ, जसले इमान्दारीपूर्वक उहाँलाई खोज्छन् उहाँको ज्योति र शक्ति उनीहरूमाथि पर्नेछ र शैतानका सबै किसिमका चालबाट माथि उठ्न मद्दत गर्नेछ र परीक्षाहरूबाट जोगिनेछ। जसरी क्रिस सबै कुराहरूबाट विजयी हुनुभयो, त्यसै गरी हामीहरू पनि सबै कुराहरूबाट क्रिस्टमा माथि उठ्नुपर्छ र उठ्न सकिन्छ। प्रभु येशूले आफ्नो सुसमाचारको कामको सुरुवात प्रार्थनाद्वारा गर्नुभयो। उहाँको उदाहरणले यो स्पष्ट देखाउँछ कि इसाई जीवन जिउनको निम्ति प्रार्थना अति महत्त्वपूर्ण हो। उहाँ निरन्तर रूपमा आफ्नो पितासँग रहनुभयो र उहाँको जीवनले एक सिद्ध नमुना प्रस्तुत गर्यो। यदि हामी आफ्नो जीवनमा सफलता चाहन्छौँ भने परमेश्वरमा पूर्ण रूपले भरोसा हामीले राख्नुपर्छ। क्रिस्टको उदाहरणले हाम्रा अगाडि भएका बाटाहरू हाम्रो निम्ति तयार गर्छ र हामी आफ्नो जीवनमा कसरी अगाडि बढ्नु पर्ने हो सो ती कुराले देखाउँछ। हाम्रा जीवन यात्रामा हामीलाई चाहिने सबै किसिमका शक्ति, बुद्धि, ज्ञानहरू परमेश्वरले हामीलाई देखाउनुहुन्छ। यदि हामीले सही किसिमले उहाँलाई खोज्यौँ भने परमेश्वरले यी वचनहरूद्वारा तपाईँ र मलाई आशिष दिउन्। आमेन।
श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप, आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ र तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org मा जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्, 9816055120, 9816055120 र अर्को 9818535555, 9818535555।
श्रोता मित्रहरू, ख्रिस्ट येशूको नाउँमा न्यानो अभिवादन, जय मसीह। म तपाईँहरूको साथी उमेश यमन थापा सदा झैं आज पनि तपाईँहरूको रेडियो सेट सामु उपस्थित भइसकेको छु। श्रोता मित्रहरू, आज म तपाईँहरूको माझमा मस्तिष्क घातको विषयमा केही जानकारी लिएर उपस्थित भइसकेको छु। हाम्रो मस्तिष्कको कार्यक्षमतामा अचानक आएको ह्रासलाई चिकित्सकीय भाषामा मस्तिष्क घात भनिन्छ। नेपालमा गरिएको एक अध्ययन अनुसार हरेक वर्ष कुल जनसङ्ख्याको 1.5-2% मानिसलाई मस्तिष्क घात हुने गरेको छ। ती मध्ये 1/3 मृत्यु, 1/3 अपाङ्ग जीवन बिताउन बाध्य छन् भने 1/3 समयमा उपचार पाएको खण्डमा सक्रिय जीवनमा फर्कन सक्दछन्। विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 1,50,00,000 भन्दा बढी मानिस मस्तिष्क घातको शिकार हुने गर्छन्, जसमध्ये 50,00,000 मानिस त्यही रोगको कारण मृत्युवरण गर्न बाध्य छन् भने 50,00,000 अपाङ्ग हुने गरेका छन् र बाँकी 50,00,000 मध्ये 15,00,000 भने उपचार र पुनस्थापना पछि सामान्य जीवनमा फर्किन सफल हुन्छन् अनि 35,00,000 मानिस भने सामान्य अपाङ्गताको साथ जीवन चलाइरहेका हुन्छन्। के हो मस्तिष्क घात? सामान्य भाषामा भन्ने हो भने घात भनेको ड्यामेज हुनु हो। मस्तिष्कको घात भनेको दिमागमा अथवा ब्रेनमा घात भयो भने त्यसलाई मस्तिष्क घात भनिन्छ। तर यो घात भनेको चोटपटक लागेर भएको घात होइन, घात भनेको ड्यामेज हुनु हो। हाम्रो शरीरमा रगत नलीहरू रहेका छन्। मुटुले रगत नलीबाट शरीरको सबै भागमा रगतको माध्यमबाट खानेकुरा पुर्याइरहेको हुन्छ। फेरि त्यही अङ्गबाट अर्को रगत नली अथवा भेनबाट फर्केर फेरि मुटुसम्म आउँछ र मुटुले त्यो रगतलाई फोक्सोसम्म पुर्याउँछ। फोक्सोले सफा गर्ने अक्सिजन र कार्बन डाइअक्साइड एक्सचेन्ज गराउँदछ। एक पटक फोक्सोमा रगत सफा गर्ने काम गर्छ, अर्को पटक फोहोर रगत मुटुसम्म ल्याएर फेरि फोक्सोमा पुर्याउने काम गर्दछ। यो रगत नलीले रगत खुलाउने काम गर्छ। रगत नली ब्लक भयो भने हाम्रो दिमाग ब्लक हुन्छ। तपाईँको अन्न बाली लगाएको खेतमा पानी गएन भने सुक्छ नि, त्यस्तै हुन्छ हाम्रो मस्तिष्कमा रगत ब्लक भयो भने। त्यस्तै मुटुको रगत नली ब्लक भयो भने हृदयमा भने हृदयघात भनिन्छ भन्ने त्यही कुरा ब्रेनमा अथवा मस्तिष्कमा भयो भने मस्तिष्क घात भनिन्छ। तर मस्तिष्कमा अर्को एउटा पनि तरिकाबाट मस्तिष्क घात हुन्छ। रगत नली कहिले काहीँ फुट्छ, मुटुमा रगत नली फुट्ने सम्भावना खासै हुँदैन। अहिलेसम्म यस्तो घटना भएको पनि खासै सुन्नमा आएको छैन। तर ब्रेनमा चाहिँ रगत नली ब्लक पनि हुन सक्छ र फुट्न पनि सक्छ। मस्तिष्क घात चाहिँ दुई प्रकारको हुन्छ। रगत नली फुट्ने कारण चाहिँ ब्लड प्रेसर हाई छ भने रगत नली जतिखेर पनि बम जस्तै फुट्न सक्छ भने कसैको जन्मजात नै रगत नली ठाउँ ठाउँमा कमजोर हुन्छ। कसैको पहिला रगत बाक्लो थियो भने पछि पातलो हुने गर्छ। जस्तै पहिला मस्तिष्कको घात भएका बिरामीले औषधि प्रयोगबाट रगत पातलो बनाइरहेका हुन्छन्। त्यस्ता मानिसहरूको रगत धेरै पातलो भएको कारण ब्रेनमा अथवा दिमागमा समस्या हुन सक्छ। श्रोता मित्रहरू, हामीले कसरी यसलाई कन्ट्रोल गर्ने त? यस्तै मस्तिष्कको घात भएको 20% भने एक महिनामा मृत्यु हुने गरेको पाइएको छ। विश्वमा मानिसको मृत्यु गराउने तेस्रो रोगको रूपमा मस्तिष्कको घातलाई लिँदै आइरहेको छ। जुन कारणले हृदयघात गराएको छ त्यही कारणले मस्तिष्कको घात गराउन सक्छ। मस्तिष्कमा घात भयो भने त्यसलाई मस्तिष्कको घात भनिन्छ। मस्तिष्कको घात भएको 30 दिनमा मानिसको मृत्यु पनि हुन सक्छ, तर मस्तिष्कको घात भएको 80% रोक्न सकिन्छ। श्रोता मित्रहरू, यसबाट बच्ने उपाय हरियो साग सब्जी र भेजिटेरियन खानामा हामीले एकदमै जोड दिनुपर्छ। घिउ खाँदै नखाने, तेल एकदमै कम खानुपर्छ, खसीको मासु कम खाने, सकभर नखाएको राम्रो, कुखुराको मासु पनि कम खाने। अब रोग अनुसार हेर्ने हो भने प्रेसर, सुगर, कोलेस्ट्रोल नियमित चेक गर्ने, यस्ता कुरामा ध्यान दिने, समयमा स्वास्थ्य परीक्षण गर्ने हो भने 80% मस्तिष्कको घातबाट बच्न सकिन्छ। श्रोता मित्रहरू, यो त भयो मस्तिष्क घातको विषयमा केही छोटो जानकारी। म तपाईँहरूको साथी फेरि अर्को दिन नयाँ प्रस्तुति लिएर आउने बाचासहित अहिलेलाई तपाईँहरू माझबाट बिदा माग्दछु। जय मसीह, धन्यवाद। Yeah, good God.
सृष्टिको मालिक तपाईलाई, सारा सृष्टिको रक्षा तपाईलाई, हाम्रो हृदय समेट्ने आदर प्रणाम सधैँ हो तपाईँको गुणगान.
बताएको छ, परमेश्वरले तीर्खाकाहरूलाई तृप्त पार्नुहुन्छ र भोकालाई उत्तम पदार्थले सन्तुष्ट पार्नुहुन्छ. हामीलाई दिइएको यो छोटो समय आशाको बाणीको प्रस्तुतिको समयमा हामीले हाम्रा श्रोताको आत्मिक भोकलाई केही मात्रामा भए तापनि सही प्रकारको खुराक पस्केर आत्मिक सन्तुष्टि दिन सकेका छौँ, केही ऊर्जा थप्न सकेका छौँ भनेर हामीले आशा राखेका छौँ. आफ्ना मनमा भएका केही दुविधा र शंकाहरू छन् भने अवश्य हामीसँग बाँडेर शंकाको निवारण गर्नुहुनेछ र सही प्रकारको बाटो पहिलाउन सक्नुहुनेछ. परमेश्वरको सच्चाईले अझ राम्रो बुझ्न सक्नुहुनेछ र आफ्नो जीवनलाई परमेश्वरमा पूर्ण समर्पित भएर समर्पण सहितको जीवन बिताउन सक्नुहुनेछ भनेर आशा राख्दै अब हामी हाम्रो कार्यक्रम सकिएको जानकारी यहाँलाई गराउन चाहन्छौ. जानुभन्दा अगाडि श्रोता, हामी यहाँलाई हाम्रो ठेगानाको विषयमा जानकारी गरौं. हामीसँग पत्राचार गर्ने हाम्रो ठेगाना यस प्रकार छ: आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल. आशाको बाणी, पोस्ट बक्स नम्बर 200002, काठमाडौँ, नेपाल. यसै गरी श्रोता, यदि तपाईँ हामीसँग सिधै कुराकानी गर्न चाहनुहुन्छ भने हाम्रो फोन नम्बर यस प्रकार छ: 9816551120, 9816551120, र अर्को 9818355555, 9818355555.
हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ.
हाम्रो इमेल एड्रेस यस प्रकार छ, nepal@awr.org, nepal@awr.org। यदि तपाईँ हामीलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने तपाईँ www.awr.org जानुहोस् र त्यहाँ तपाईँले हाम्रा सबै कार्यक्रमहरू सुन्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यसमा गएर तपाईँले हाम्रा दैनिक कार्यक्रमलाई सुन्न सक्नुहुनेछ र डाउनलोड पनि गर्न सक्नुहुनेछ। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै भोलि फेरि यही स्टेशन यही समयमा यहाँसँग भेट्ने आशा राख्दै प्राविधिक साथी राजेश आडा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग विदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनुभएको होस्। नमस्कार।